यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। काठमाडौँ नदी किनारका सुकुम्बासी बस्ती हटाउने अभियान शुरू। थापाथली, सिनामंगल र गैरी गाउँका सुकुम्बासी बस्ती हटाइयो। भक्तपुरको मनोहराकाले भने आफै बस्ती छोडे। पोखरा महानगरपालिकाद्वारा पनि अनधिकृत संरचना 35 दिनभित्र हटाउन सूचना जारी। इरानसँग शान्तिवार्ताका लागि अमेरिकी वार्ता टोली पाकिस्तान प्रस्थान। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत आजको खेलमा नेपाल युएईसँग 37 रनले विजयी।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुम्बासी हटाउने क्रममा काठमाडौँको थापाथली, गैरी गाउँ र सिनामंगल क्षेत्रका सुकुम्बासी बस्ती शान्तिपूर्ण रूपमा खाली गरेको छ। बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका घरटहरा हटाइसकिएको काठमाडौँका प्रमुख जिल्लाधिकारी ईश्वर राज पौडेलले जानकारी दिनुभयो। अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था नभएको र त्यहाँ बसोबास गरिरहनुभएका नागरिकले सरकार को अभियानलाई सहयोग गरेको उहाँले जानकारी दिनुभयो। यस्तै काठमाडौँ महानगरपालिका 9 स्थित गैरी गाउँको सुकुम्बासी बस्ती पनि खाली गरिएको छ। गैरी गाउँमा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाएको हो। सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा गैरी गाउँमा रहेका बस्तीका अस्थायी तथा स्थायी संरचना हटाएर सिनामंगल स्थित सुकुम्बासी बस्तीका घर टहरा खाली गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो। हालसम्म बस्ती हटाउने क्रममा कुनै ठूलो अवरोध वा झडपको अवस्था सृजना नभएको प्रहरीले जनाएको छ। यसै गरी भक्तपुरको मनोहराका सुकुम्बासी पनि घर टहरा छाडेर गएका छन्। सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुर थिमी नगरपालिका 1 लोकन्थली स्थित मनोहरा खोला किनाराका सुकुम्बासीले बस्ती छाडेका छन्। सरकारको सुकुम्बासी बस्ती खाली गराउने अभियानप्रति पूर्ण समर्थन गर्दै त्यहाँका 777 परिवारले बस्ती छाड्न थालेका हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुम्बासी बस्तीका 80% सामान लिएर बस्ती छाडेको जानकारी दिनुभयो। मनोहरा सुकुम्बासी बस्तीमा 777 घर टहरामा करिब 1600 भन्दा बढ़ी मानिस बसिरहेका उहाँले जानकारी दिनुभयो। यसैबीच थापाथलीका सुकुम्बासीलाई त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा राखेर उनीहरूको विवरण संकलन भइरहेको र वास्तविक सुकुम्बासी पहिचान भएपछि उहाँहरूलाई अस्थायी बसोबासका लागि व्यवस्था गरिएको स्थानमा स्थानान्तरण गरिने काठमाडौँका प्रमुख जिल्लाधिकारी पौडेलले बताउनुभयो। दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले थापाथलीबाट ल्याइएका सुकुम्बासी परिवारको लगत संकलन गरिरहेका छन्। सुकुम्बासी परिवारलाई सुरक्षित बसोबास स्थलसम्म लैजाने क्रममा आइपर्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न चिकित्सक, नर्स र प्यारामेडिक सहितको टोली खटिएको काठमाडौँ महानगरपालिकाको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि भूषालले जानकारी दिनुभयो। सरकारले बस्ती खाली गरेका परिवार मध्ये वास्तविक सुकुम्बासी पहिचान गरी सुकुम्बासी ठहरिएका परिवारलाई 2 साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर 1 स्थित सरकारी अपार्टमेन्टमा राख्ने तयारी गरेको छ। 2079 सालमा बागमती सभ्यता एकीकृत विकास समितिले तयार गरेको प्रतिवेदन अनुसार उपत्यका नदी किनारमा 3496 घरधुरी अव्यवस्थित बसोबासी रहेका छन्। जसमध्ये काठमाडौँ महानगरभित्र 2245, कागेश्वरी नगरपालिकामा 90, बुढानीलकण्ठमा 156, ललितपुर महानगरभित्र 17 र भक्तपुर नगरपालिकामा 773 अव्यवस्थित बसोबासी छन्। यसै गरी पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा रहेका सार्वजनिक एलानी र पर्ती जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना 35 दिनभित्र हटाउन निर्देशन दिएको छ। महानगरले सूचना जारी गर्दै बिना अनुमति पहुँचका आधारमा कब्जा गरिएका जग्गा र त्यहाँ बनेका भौतिक संरचना खाली गर्न भनेको हो। नगर कार्यपालिकाको 81/3 निर्णय अनुसार यो सूचना जारी गरिएको महानगरले जनाएको छ। सार्वजनिक जग्गामा लामो समयदेखि विभिन्न व्यक्ति तथा संस्थाहरूले संरचना निर्माण गरी कार्यालय सञ्चालन गर्ने, भाड़ामा लगाउने र पर्खा लगाएर जग्गा आफ्नो बनाउने जस्ता कार्य गरेको जनगुनासो आएकाले यस्तो कदम चालिएको महानगरले जनाएको छ। वीरगंज महानगरपालिकाले मुख्य सड़क विस्तारका क्रममा पूर्ण रूपमा भूमिहीन बनेका नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले लगत संकलन शुरू गरेको छ। महानगरपालिकाले हिजो सूचना जारी गर्दै राजमार्गको दायाँ बायाँ 25-25 मीटर क्षेत्रभित्र सड़क विस्तारका क्रममा डोजर प्रयोग गरी संरचना हटाइएपछि पूर्ण रूपमा भूमिहीन बनेका नागरिकहरूलाई आफ्नो विवरण पेश गर्न आह्वान गरेको छ। सड़क विस्तारको क्रममा भूमिहीन भएका मुख्य सड़कवासीहरू जसका देशका अन्य स्थानमा समेत कुनै घर जग्गा नभई पूर्ण रूपमा भूमिहीन बनेका व्यक्तिहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले विवरण संकलन गर्न लागिएको नगर प्रमुख राजेश मान सिंहले जानकारी दिनुभयो। महानगरपालिकाले प्रभावित सबैलाई 30 दिनभित्र आवश्यक कागजात सहित आफ्नो विवरण बुझाउन अनुरोध गरिएको उहाँले बताउनुभयो। नवलपरासी पश्चिममा केरा खेती फस्टाए पनि किसानले भने प्रति दर्जन 50 भन्दा बढ़ी मूल्य पाउन सकेका छैनन्। किसान भन्दा बिचौलियाको काम गर्नेले बढ़ी फाइदा लिइरहेको भन्दै केरा उत्पादक किसानले त्यसको अनुसन्धान हुनुपर्ने र आफूहरूलाई न्याय दिनुपर्ने माग राखेका छन्। नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको रिपोर्ट।
उत्पादनदेखि उपभोक्तासम्म पुग्दा बिचौलियाको बढ़दो रजगजका कारण किसान प्रत्यक्ष मारमा परेका हुन्। केरा उत्पादक किसानहरूले अहिलेसम्म केराको मूल्य दर्जन को 50 रुपियाँ भन्दा बढ़ी पाउन सकेका छैनन्। बजारमा अहिले केराको मूल्य आकाशीय पनि अधिकतम 50 रुपियाँ भन्दा माथि किसानको हातमा कहिल्यै नपरेको बताउनुहुन्छ केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लक्खु यादव।
अहिले बजारमा 350 रुपियाँसम्म उहाँहरूले मूल्यमा आइरहनु भएको छ, तर हाम्रो स्थानीय किसानले अहिलेसम्मको 50 भन्दा माथि पाउन सक्ने सम्भावना, त्यो रेट बढेको बेला पनि रेट घटेको बेला पनि अहिलेसम्मको इतिहासमा 50 भन्दा माथि क्रस गरेन। 50 र 350
काठमाडौँ बाहेक अन्य स्थानमा ढुवानी खर्चका हिसाबले मूल्य केही कम हुने भए पनि किसानले 35 रुपियाँदेखि 45 रुपियाँ भन्दा माथि पाउन नसक्दा किसानको लागत मूल्य समेत उठ्ने अवस्था छैन। उखु खेतीबाट विस्थापित भएका यहाँका किसान केरा खेतीबाट समेत विस्थापित हुने अवस्था आएको छ। ठाउँ ठाउँमा कमिसन र बिचौलिया पोस्नु पर्दा किसान चिन्तित छन्। सुस्ताचारका किसान बैजनाथ कानो।
अब रेट त त्यही 30-35 भनिरहेछन्, लास्टै 40-45 छ राम्रो केरा।
सिंचाई अभाव र भारतबाट आयात हुने केराका कारण स्थानीय किसान झन समस्यामा परेका छन्। उत्पादन लागत बढ़दो भए पनि बिक्री मूल्यमा सुधार नहुँदा किसान निरुत्साहित हुँदै गएका छन्। स्थानीय किसानहरूका अनुसार मल श्रम र ढुवानी निरन्तर बढ़िरहेको छ, तर त्यसअनुसारको मूल्य नपाउँदा खेतीबाट लाभ लिन कठिन भइरहेको भनाइ छ। सुस्ताकै अर्का किसान लीला बहादुर गुरुङको।
अब यसमा चाहिँ अब छन् छ बिचौलीहरू, अब 2-3 लगाएर दिनु पर्यो, उहाँ अब मन्डीमा दिनु पर्यो, मन्डीले फेरि बेच्नु पर्यो, उनीहरूले फेरि उपभोक्तासम्म पुग्दा त अब
बिचौलियाले खेतबाट सस्तोमा खरिद गरेर बजारमा अत्याधिक मूल्यमा बिक्री गर्ने प्रवृत्तिले किसान र उपभोक्ता दुवैलाई असर पुर्याएको उनीहरूको भनाइ छ। पश्चिम नवलपरासीमा झण्डै 2000 बिघामा केरा खेती हुँदै आएको छ। किसानहरूले बजार अनुगमन कडाई गर्न, मूल्य निर्धारणमा पारदर्शिता ल्याउन र बिचौलिया नियन्त्रणका लागि प्रभावकारी नीति लागू गर्न सरकारसँग माग गरेका छन्। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक आचार संहिता पालनामा जोड़ दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा उहाँले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारण गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागि परेको बताउनुभयो। आज विश्व औलो दिवस, यस वर्षको नारा औलो अन्त्य हाम्रो संकल्प, सक्षम छौं छैन अब विकल्प भन्ने रहेको छ। औलो एनोफिलिज जातका संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने परजीवीको कारण हुने एक प्रकारको सरूवा रोग हो। शिशुहरू, पाँच वर्ष मुनिका बालबालिका, गर्भवती, किशोरी, एचआईभी तथा एड्स संक्रमित व्यक्तिमा संक्रमणको जोखिम बढ़ी हुने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले बताउनुभयो। ज्वरो आउने, काँप छुट्ने, टाउको दुख्ने, असाध्यै थकित महसुस हुने, भ्रमित अवस्था हुने, बेहोस हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिने डाक्टर दाहालले जानकारी दिनुभयो। नेपालमा औलो निवारणतर्फ उन्मुख रहेको छ। विगत 10 वर्षमा स्थानीय औलोको संख्या करिब 90% कमी आएको उहाँले जानकारी दिनुभयो। आर्थिक वर्ष 2081-82 39 जनामा स्थानीय औलो र 1125 जनामा आयातित औलो देखिएको डाक्टर दाहालले जानकारी दिनुभयो। शाखा प्रमुख डाक्टर दाहालले सरकारले राष्ट्रिय औलो रणनीतिक योजना 2025-2030 सञ्चालन स्थानीय औलोका बिरामीलाई शून्यमा पुर्याउने लक्ष्य राखेको बताउनुभयो। कोशी प्रदेशको मुख्य पर्यटकीय स्थल धनकुटाको भेडेटारमा संचालित स्काई वाक प्रति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ़न थालेको छ। 60 फीट अग्लो स्काई टावरमा 130 फीट ग्लास ब्रिज रहेको स्काई वाक अवलोकनका लागि अहिले दैनिक 500 हाराहारीमा पर्यटक पुग्ने गरेका छन्। मोरङबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
धनकुटा जिल्लाको सांगुरीगढ़ी गाउँपालिका वार्ड नम्बर 6 सञ्चालित स्काई वाकमा भारतको पश्चिम बंगाल, दार्जीलिङ तथा सिक्किम लगायत नेपालका विभिन्न ठाउँबाट पर्यटकहरू पुग्ने गरेका छन्। स्काई वाक अवलोकनका लागि भेटघाट आउनुभएका इलाम सूर्योदय नगरपालिका 10 यादव अधिकारीले पर्यटन क्षेत्रको विकासमा स्काई वाकले मदत पुर्याएको बताउनुभयो।
फर्स्ट टाइम आएको, राम्रै लाग्यो। पर्यटन विकासको लागि त अब यस्तै कुराहरू नै हो। स्काई वाक भनेपछि सबैलाई रहरकै विषय रहन्छ। हामी नै के रहेछ त भनेर हेर्न आयौं भनेपछि इन्टरनल एक्सटर्नल पर्यटनको लागि यसले राम्रै नै गर्छ।
काठमाडौँका साइमन मावोले पनि यस्ता पर्यटकीय स्थलको निर्माणले आर्थिक क्रियाकलापमा टेवा पुग्ने बताउनुभयो।
भेडेटार नि फर्स्ट टाइम हो, स्काई वाक आउँदा राम्रो लाग्यो। नेपालकै मान्छेहरू नि भयो, तर अब कति विदेशी टुरिस्टहरू आएर इन्कमहरू बढ्छ, सबले कामहरू पाउँछ।
कोशी प्रदेश सरकारले सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याएको पहिलो परियोजना स्काई वाक प्रदेश लगानी प्राधिकरण धनकुटाको सांगुरीगढ़ी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा निजी कम्पनीको लगानीमा सञ्चालनमा आएको हो। सांगुरीगढ़ी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले 2 वर्ष अघि सञ्चालनमा आएको स्काई वाकले पर्यटन प्रदर्शनमा मदत पुर्याएको बताउनुभयो।
प्रदेश सरकारले अनुमति दिएको, स्थानीय सरकारले 2 पालिका, सांगुरीगढ़ी गाउँपालिका र धरान उपमहानगरपालिका र प्रदेश सरकार, 3 सरकारको 25 स्वामित्व हुने गरी 25 लिजमा यो चाहिँ निजी लगानी गर्दाहरूले लगानी गरेको। पर्यटकहरू अहिले आइ नै राख्नु भएको छ। अहिले त यो सिजन पनि हो, तराईतिर गर्मी बढेकोले चिसो खानाको लागि पर्यटकहरू आइराख्नु भएको छ। यो सुरुवात भइसके पछाडि एक हिसाबले यसले एउटा आकर्षण बढाएको छ भेडेटारलाई।
करिब 20 करोड़ रूपियाँको लगानीमा निजी कम्पनीले सञ्चालनमा ल्याएको स्काई वाक चढ्नका लागि एकजना व्यक्तिका लागि 500 रूपियाँ शुल्क लाग्ने गर्दछ। स्काई वाक चढ्नका लागि शुल्क महँगो भएकाले शुल्क घटाउन समेत पर्यटकहरूले आग्रह गरेका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। इरानसँग शान्तिवार्ताका लागि अमेरिकी अधिकारीहरू पाकिस्तानको राजधानी इस्लामाबाद प्रस्थान गरेका छन्। व्हाइट हाउसले इरानी प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गर्न स्टीभ विटफोक र ज्यारड कुस्नर इस्लामाबाद प्रस्थान गरेको जनाएको छ। उता इरानका विदेश मन्त्री अब्बास अराक्ची इस्लामाबाद भ्रमण गर्ने कार्यक्रम रहे पनि अमेरिकी अधिकारीहरूसँग भेट्ने कुनै योजना भने नरहेको इरानी संचार माध्यमले जनाएको छ। यसैबीच युरोपेली संघका नेताहरूले पश्चिम एशियामा जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यसको स्थायी र दीर्घकालीन समाधानका लागि कूटनीतिक प्रयासलाई अझ सशक्त बनाउनु पर्ने आवश्यकता औल्याएका छन्। साइप्रसमा सम्पन्न एक महत्वपूर्ण बैठकपछि नेताहरूले वर्तमान अवस्थालाई केवल अस्थायी रूपमा शान्त पार्ने प्रयास पर्याप्त नभएको स्पष्ट पार्दै दीर्घकालीन शान्ति स्थापना नै सबैको साझा लक्ष्य हुनुपर्ने बताएका छन्। उनीहरूले विशेष गरी हर्मुज जलमार्गको महत्व उल्लेख गर्दै यस जलमार्ग बिना कुनै अवरोध र अतिरिक्त शुल्क जहाजहरूको स्वतन्त्र आवाजावत सुनिश्चित गर्नुपर्नेमा जोड़ दिएका छन्। रूसले युक्रेनमा गरेको आक्रमणमा परि कम्तीमा 7 जनाको मृत्यु भएको छ। एक आवासीय भवनमा आक्रमण भएको थियो। गैराती रूसले निप्रो शहरमा व्यापक हवाई आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभयो। युक्रेनले पनि रूसी सीमाभित्र लामो दूरीका क्षेप्यास्त्रहरू प्रहार गरेको बताइएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनालाई विद्युत खरिद सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणले सम्पर्क गर्न आग्रह गरेको छ। प्राधिकरणले स्थानीय तहको कम्तीमा 51% साझेदारीमा निर्माण हुने 1 मेगावाटसम्मका जडित क्षमता भएका सौर्य विद्युत आयोजनाको विद्युत खरिद सम्झौता गर्न लागेको छ। प्राधिकरणको 2082 कार्तिक 2019 बैठकबाट सौर्य विद्युत आयोजनाको बिजुली खरिद बिक्रीको सम्झौता गर्ने निर्णय भएको थियो। स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनाको प्रति युनिट 4.99 रुपियाँ कायम गरिएको छ। त्यस्ता आयोजनाबाट उत्पादित बिजुली किनबेच सम्झौता चालू आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न गरिसक्ने निर्णय विद्युत प्राधिकरणले गरेको छ। प्राधिकरणको यही वैशाख 2 गतेको निर्णय अनुसार यसै महिनाको अन्तिम सम्ममा आवश्यक कागजात सहितको निवेदन दिन आग्रह गरिएको छ। आयोजनालाई प्राधिकरणको 33.11 केबी क्षमताको ग्रिड वा वितरण सबस्टेशनमा जडान गरिने भएको छ। प्राधिकरणले विद्युत किन्ने सम्झौताका लागि निवेदन, कम्पनी दर्ताको प्रमाण पत्र, स्थानीय तहको कम्तीमा 51% सेयर रहेको अध्यावधिक सेयर लागत लगायतका विवरणहरू पेश गर्नुपर्ने भनेको छ। भारतबाट 100 रुपियाँ भन्दा बढ़ीको सामान ल्याउन भन्सार तिर्नुपर्ने व्यवस्था भएपछि नेपाल भारत सीमाको जमुना नाकाको यात्रु शाखाको भन्सार राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। वैशाख 4 गतेदेखि भारतबाट 100 रुपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा भन्सार राजस्व संकलन गर्न थालिएपछि जमुना स्थित भन्सार यात्रु शाखामा राजस्व संकलन वृद्धि भएको नेपालगंज भन्सार कार्यालयले जनाएको छ। कार्यालय प्रमुख जनार्दन पौडेलले नेपाली उपभोक्ताहरू हरेक सामान किन्नका लागि सीमा पारी भारत जाने प्रवृत्ति बदल्ने उद्देश्यले नाकामा कडाई गरिएको जनाउँदै यसबाट यात्रु शाखाको राजस्व वृद्धि हुनुका साथै नेपाली क्षेत्रको व्यापार व्यवसायमा सुधार हुने अपेक्षा गरिएको बताउनुभयो। त्यस्तो व्यवस्था हुनु अघि जमुना नाकाको यात्रु शाखामा दैनिक करिब 2,00,000 देखि 2,75,000 रुपियाँसम्म राजस्व संकलन हुने गरेकोमा कडाई गरिएपछि दैनिक 3,60,000 सम्म राजस्व संकलन हुने गरेको छ। नेपालगंज उद्योग वाणिज्य संघले नाकामा कडाई गरिएपछि धेरै नेपाली उपभोक्ता सीमा पारी जान छोडेकोले नेपालगंज कोलपुर लगायतका बजारहरू चलायमान हुन थालेको जनाएको छ। नेपाल बंगलादेश आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने उपायका बारेमा बंगलादेशमा छलफल भएको छ। बंगलादेश स्थित नेपाली दूतावासले शुक्रबार साँझ बंगलादेशको रंगपुरमा आयोजना गरेको नेपाल बंगलादेश सम्बन्ध आर्थिक सहकारीको प्रवर्धन विषय कार्यक्रममा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले पारवान, व्यापार, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा तथा पर्यटन लगायतका क्षेत्रमा द्विपक्षीय सहकारीका सम्भावनाहरू व्यापक रहेको उल्लेख गर्दै विदेश बीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउन व्यावसायिक सम्बन्ध विस्तार हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा वक्ताहरूले विदेशका व्यावसायिक समुदाय बीच सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभएको ढाका स्थित नेपाली दूतावासले जनाएको छ।
अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग 2 घरेलु टोली नेपाल 37 रनले विजयी भएको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा शनिबार भएको खेलमा 201 रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको यूएई 48.2 ओभरमा अल आउट हुँदै 163 रनमा समेटियो। बलिङमा उत्कृष्ट प्रदर्शन गरेका करण केसीले 19 रन खर्चेर 4 विकेट लिए। त्यसै सोमपाल कामी र सन्दीप लामिछानेले समान 2-2 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले उपकप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतक मा 48.2 ओभरमा 10 विकेट गुमाउँदै 200 रन बनाएको थियो। नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले 75 रनको अर्धशतकीय इनिङ खेले। ओपनर कुशल भुर्तेलले 24 रन जोड़े। यूएईका अजय कुमार र जुनेद सिद्दिकीले 3-3 विकेट लिए। तालिकामा घरेलु टोली 14 अंकका साथ 7 स्थानमा छ। पराजित यूएई भने 10 अंकसहित 8 स्थानमा छ। नेपालले 21 खेल खेल्दा 6 जीत र 13 हार बेहोरेको छ। अब लीग 2 नेपालले यही 16 गते ओमान विरूद्ध खेल्नेछ। यसैगरी नेपालले वैशाख 18 गते यूएई विरूद्ध र वैशाख 22 गते ओमान विरूद्ध पनि दोस्रो खेल खेल्नेछ। लीग चरणका खेल सकिएपछि शीर्ष 2 टोली बीच उपाधिका लागि फाइनलमा भेट हुनेछ। इलाममा सम्पन्न तेस्रो संस्करणको इलाम गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाण्डौले जितेको छ। फाइनल खेलमा न्यूरो टीम एनआरटीलाई पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बनेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जीत सुनिश्चित गर्यो। खेलको 47 मिनटमा जर्सी नम्बर 17 सौरभ लिम्बुले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए। त्यसको 3 मिनटपछि 50 मिनटमा जर्सी नम्बर 88 मिलन चामलिङले अर्को गोल थप्दै टोलीलाई 2-0 मजबूत अवस्थामा पुर्याए। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मच्छिन्द्रका प्रदीप बुढाथोकी म्यान अफ द म्याच घोषित भए। उपाधिसँगै मच्छिन्द्रले नगद 10 लाख रूपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एनआरटीले 5 लाख पाएको छ। अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस वर्षा 8 मिलिमिटर। काठमाण्डुको अधिकतम 29.9 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस वर्षा 0.5 मिलिमिटर। पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 19.9 डिग्री सेल्सियस वर्षा 40.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.7 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस र दिपालको अधिकतम 38.8 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। काठमाण्डौ नदी किनारका सुकुम्बासी बस्ती हटाउने अभियान शुरू। थापाथली, सिनामंगल र गैरी गाउँका सुकुम्बासी बस्ती हटाइयो। भक्तपुरको मनोहराकाले भने आफै बस्ती छोडे। पोखरा महानगरपालिकाद्वारा पनि अनधिकृत संरचना 35 दिनभित्र हटाउन सूचना जारी। इरानसँग शान्तिवार्ताका लागि अमेरिकी वार्ता टोली पाकिस्तान प्रस्थान। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत आजको खेलमा नेपाल युएईसँग 37 रनले विजयी। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।